time se.
It's 7:30 AM.
हेलो, वेरी गुड मर्निङ, नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिम प्रदेशको विकास प्रति समर्पित एफएम दिनेश एफएम 93.8 मेगाहर्ज र त्यसै गरी लम्कीको लम्की एफएम 92.1 मेगाहर्ज. त्यसै गरी हामीलाई अनलाइनमा यतिखेर हाम्रो पात्रो लगायत हाम्रो वेबसाइट यतिखेर dineshfm.com.np र त्यसै गरी हामीलाई भिडियो मार्फत देश तथा विदेशमा यतिखेर लाइभ स्ट्रिमिङ मार्फत यतिखेर भिडियो मार्फत हामीलाई हेरिरहनुभएका आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत एवं अभिवादन टक्र्याउन चाहन्छु. कार्यक्रम प्रस्ताव मनोराज थानुक र हामी दुनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस सलफल कुराकानी गर्छौँ. र आज प्रजातन्त्र दिवस रहेको छ. जहानिया राणा शासनका विरुद्ध आहुति ज्यानको आहुति दिनुहुने ज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु भने, र त्यसै गरी चाहिँ म खास गरी आज प्रजातन्त्रको अनुभूति जनताले प्राप्त गर्न सके कि सकेनन् यस विषयमा रहेर एकैछिनपछि हामी कुराकानी गर्दैछौँ. प्राविधिक मित्रले केही टेक्निकल प्रब्लमहरू गर्दै हुनुहुन्छ, अलिकति अनम्याच्योरिटी फिल गराइरहनुहुन्छ बेला बखतमा. खास गरी होल्डमै राखिदिन म आग्रह गर्छु, तर उहाँहरूले सिधै डाइरेक्ट अनियर गरेर आएको हुनुहुन्छ बेला बखतमा. र पछिल्लो समय हामी कुराकानी गर्छौँ, तपाईँहरू सबैलाई थाहा छ, आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा कुराकानी गर्दैछौँ भने सम्माननीय प्रधानमन्त्री आज सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ. यस विषयमा रहेर कुराकानी गर्छौँ एकैछिनपछि. खास गरी हामी भोक्टान सडकको विषयमा, भनौँ न सहजपुर भोक्टान सडकको विषयमा एकैछिनपछि हामी कुराकानी गर्छौँ प्रेमाले मगरसँग. र पछिल्लो समय प्रदेश प्रमुख मोहनराज मल्लको अवस्थाको विषयमा पनि रहेर कुराकानी गर्ने प्रयास हामी गरिरहेका छौँ भने, एउटा म्यासेज मात्र यहाँनिर म छोड्न चाहन्छु, त्यसपछि आजको विषयमा म कुराकानी गर्छु. नेपाली राजनीतिका धरोहर, खास गरी पछिल्लो समय जुन चाहिँ भनौँ न नेपालमा विभिन्न आमूल परिवर्तनहरू भयो, त्यो परिस्थितिमा चाहिँ नेपाली नागरिकले के प्राप्त गरे त भन्ने विषयमा रहेर एकैछिनपछि म नेपाली काङ्ग्रेसका वरिष्ठ नेतासँग, एकजना पुराना नेतासँग कुराकानी गर्दैछु भने, खास गरी नेपाल भारतको सिमाना गौरीफन्टा नाकामा यतिखेर तनाव देखिएको छ. तनाव हुनुको कारण एउटै हो, केही नेपालीका अभद्र कारणले. म यतिखेर म नेपालीलाई दोष दिन चाहन्न, तर केही व्यक्तिका कारणले म भन्दैछु, भारतीय सुरक्षाकर्मीलाई जिस्काउने र भारतीय सुरक्षाकर्मीमाथि चाहिँ बेला बखतमा चाहिँ हामीले आरोप लाउनुभन्दा पहिले हामीले के गर्दैछौँ भन्ने कुरा पनि एकपटक हेक्का राख्न जरुरी छ. सीमावर्ती क्षेत्रमा हामी प्रवेश गर्दा कमसेकम हामीले चाहिँ संयमता अप्नाउने र कमसेकम हामी जाँदाखेरि चाहिँ एउटा नम्रता व्यक्त गर्नुपर्छ. म आग्रह गर्न चाहन्छु धेरै मित्रहरूलाई र जसले यतिखेर रेडियो सुन्दै हुनुहुन्छ, कृपया सीमामा हामी जाँदा कोही पटक हामी जाँदा इभन पत्रकार जाँदा पनि बिहेभियर मिसबिहेभियर भएको हामी पाउँछौँ, तर कहीँ कतै हामीबाटै गल्ती कमी कमजोरी भएको छ. एकजना व्यक्तिलाई सही डाइरेक्सन गर्दा तपाईँसँग यो तरिकाले नजानुहोस्, तपाईँ कागजात लिएर आउनुहोस् भन्दा उहाँ चोरीको बाटो भएर जानुभएछ. गल्ती सुरक्षाकर्मीको होइन, गल्ती चाहिँ नेपालीकै हो. म गल्ती नेपालीकै देख्छु. एकपटक हामीले कमसेकम जाँदाखेरि लाइसेन्स ब्लु बुक बोकिदिन आग्रह गर्न चाहन्छु. उहाँहरूले यतिखेर चाहिँ भारतमा चाहिँ त्यो किसिमको चेक जाँच हुनसक्छ, सीमा हो, जे पनि हुनसक्छ, तसर्थ चाहिँ म आग्रह गर्न चाहन्छु, हामी यदि पराई देश जाँदैछौँ, अर्काको देश जाँदैछौँ, छिमेकी राष्ट्र जाँदैछौँ भने कृपया ब्लु बुक लाइसेन्स चाहिँ हामी ड्राइभ गरिरहँदा बोकिदिन आग्रह गर्न चाहन्छु. र उहाँहरू ड्युटीमा हुनुहुन्थ्यो, ड्युटीमा हुँदा उहाँले ड्युटी फिल गर्नुभयो र केही अश्लील शब्दहरू प्रयोग गर्नुभयो. तपाईँ यहाँ के गर्दै हुनुहुन्छ, हामीसँग पाकिस्तानमा गएर गर्नुहोस्, कश्मीरमा जानुहोस्, सम्भवतः एउटा सहयोग भन्नुपर्छ. कश्मीरबाट भर्खरै मात्र उहाँ चाहिँ सरुवा भएर आउनु भएको रहेछ, केही उहाँले स्ट्रिङली भनौँ न अलिकति स्ट्रङली चाहिँ बिहेभियर गर्नुभएको कुराप्रति म खेद व्यक्त गर्न चाहन्छु एसएसपी साहबले. र खास गरी यो विषयमा चाहिँ हामी आफै पनि संयमित बनाउँ, आफै एउटा चाहिँ शिष्टता व्यक्त गरौँ. म यति मात्रै आग्रह गर्न चाहन्छु, मैले दोष कसैलाई दिन चाहिन, केवल हाम्रो बिहेभियर र हामीले गर्ने भनौँ न कहिले काहीँ साना साना त्रुटिले चाहिँ आम नेपालीले दुःख पाए. एकजना व्यक्तिको कारणले गर्दा 250 व्यक्ति नेपालीहरूले दुःख पाएको कुरालाई मात्र मैले यहाँनिर संयुक्त रूपमा जोड्न थालेको. यतिखेर हामीसँग मोहनराज मल्लका प्रेस सल्लाहकार गजेन्द्र ओझा हुनुहुन्छ. उहाँसँग म खास गरी प्रदेश प्रमुख मोहनराज मल्लको अवस्था के छ यस विषयमा रहेर संक्षिप्त प्रतिक्रिया लिन्छु, त्यसपछि म आजको विषयमा प्रवेश गर्छु. गजेन्द्रजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा.
थ्याङ्क यू नवराजी, थ्याङ्क यू.
आराम हुनुहुन्छ?
एकदम ठिक छ नवराजी.
के छ अहिले प्रदेश प्रमुख ज्यूको स्वास्थ्य अवस्था के छ? तपाईँ त्यहाँ हुनुहुन्छ, तपाईँले त्यहाँको सबै रिपोर्टिङ गरिरहनु भएको छ, तपाईँ प्रेस सल्लाहकार पनि हुनुहुन्छ. के छ मल्लजीको धेरैले चासो व्यक्त गरिरहनु भएको छ, खास गरी रापरपाका नेताहरूले मलाई फोन पनि गर्नुभएको छ, नेपाली काङ्ग्रेसका नेताहरूले फोन गरिरहनु भएको छ, उहाँको स्वास्थ्य अवस्था के छ नवराजी भनेर भनिरहनु भएको थियो. मैले यो संक्षिप्त तपाईँसँग जोडेको छु, के छ पछिल्लो समय उहाँको अवस्था?
नवराजी अवश्य पनि उहाँलाई अलि समस्या परिसकेपछि नर्सिङ हस्पिटलमा उपचार गराइयो। त्यसपछि अलि समस्या जटिल हुँदै गर्दा सेनाको नाइट भिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइयो र राति नै नेपाल प्रहरी प्रति हस्पिटल महाराजगञ्जमा त्यहाँ हामीले उपचार गरायौँ। त्यस पछाडि उपचार गर्दै क्रममा अझ थप उपचारको लागि हामीले अहिले मनमोहन पन्ड्रेलमा हिजो 3:30 बजेतिर सार्यौँ र डक्टरको भनाइअनुसार सुनिल चन्द्र झाको वरिष्ठ डक्टर उहाँको टिमले अहिले त्यो नेतृत्व गरिरहेछ, उहाँको टिमले हेरि उहाँको उपचार गरिराखेको छ र मैले सोद्धाखेरि अघि बिहान मात्र पनि कुरा गर्दाखेरि एकदम राम्रो सुधारोन्मुख छ। जुन WBC तल झरिराखेको अवस्था थियो त्यो पनि बढ्दो क्रममा छ, होमोग्लोबिन पनि बढ्दो क्रममा छ र अब सुधारोन्मुख छ, चिन्ता गर्नुपर्ने अवस्था केही पनि छैन, एकदम राम्रो छ भनेर भन्नुभएको छ।
भने यो गजनजी कसरी यो समस्या आइपऱ्यो अचानक उहाँलाई राति नै त्यो भनौँ न त्यो किसिमको मान्छेमा धेरै चिन्ताहरू व्यक्त गर्नुभयो, धेरैले भनौँ न एउटा उहाँप्रति चाहिँ एउटा सहानुभूति व्यक्त गर्नुभयो, सबैले चाहिँ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ होइन। अब यो परिस्थितिमा चाहिँ अचानक यो कसरी भयो, या उहाँको उमेरका कारणले हो, या यो मौसम परिवर्तनका कारणले हो, या उहाँलाई चाहिँ पहिलेबाट यो किसिमको समस्या देखिने गर्दथ्यो ओझाजी?
नवराजी उहाँलाई अहिलेसम्म कुनै त्यस्तो जटिल समस्या मैले थाहा पाएको अहिलेसम्म छैन र उहाँलाई कुनै त्यस्तो नराम्रो बिरामी पनि लागेको थिएन। एउटा महेन्द्रनगरमा कार्यक्रम थियो कञ्चनपुरमा, अनि त्यो निरीक्षणको क्रममा हामी कञ्चनपुरमै थियौँ, त्यही बिहानदेखि बेलुकासम्म उहाँलाई धबेडी र मौसमको कारणले यस्तो भएको नवराजी, कुनै त्यो कुनै पुरानो रोग होइन नवराजी।
भने अहिले अब सामान्य उन्मुख उहाँको स्वास्थ्य अवस्था बढ्दैछ त्यसो भए?
एकदम 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 सन्तोषजनक छ। एकछिन अघि डाक्टर साहबसित पनि मैले कुरा गरेको थिएँ र उहाँलाई म एकछिन पछि अब प्रमुखज्यूलाई पनि म भेट्दैछु। अब अहिले उहाँको उपचारमा डाक्टर सुनिल चन्द्र झासँग मेरो कुरा भएको थियो, उहाँले चाहिँ एकदम सुधारोन्मुख छ, एकदम राम्रो छ र उहाँले बोली पनि राख्नु भएको छ, हिजो जाउलो पनि खानुभयो, एकदम राम्रो छ, एकदम राम्रो छ।
सुखद समाचार यतिखेर सुनाउनु भयो यहाँले, म यहाँलाई धन्यवाद दिन चाहन्छु। र अन्त्यमा खास गरी अब उहाँलाई भनौँ न राम्रो फिट भएर बाहिर निस्किनु अझ कति दिन लाग्ला?
अझ नवराजी बढीमा 4-5 दिन जति लाग्न सक्छ, उहाँको एकदम फिट एन्ड फाइनको लागि 4-5 दिन लाग्न सक्छ। एकदम सुधारोन्मुख छ, सन्तोषजनक छ, एकदम राम्रो छ, रिपोर्टहरू पनि राम्रो आइराखेको छ। अब दिउँसो एउटा रिपोर्ट अझ आउन बाँकी छ, WBC होमोग्लोबिनको रिपोर्ट र उहाँको जुन छातीमा संक्रमण थियो त्यो पनि एकदम कम हुँदै गइराखेको अवस्था छ र सन्तोषजनक छ उहाँको उपचारमा, एकदम
राम्रो राम्रो भइरहेको छ। यो यो परिस्थितिमा उहाँलाई भेट्न नेताहरू को आइरहनु भएको छ त्यहाँ?
नेताहरू अब अहिले डक्टरले चाहिँ भेट्नलाई त्यति गरी पर्मिसन दिनुभएको छैन, अब नेताहरू आज भोलिदेखि भेट्ने क्रम जानुहुन्छ र प्रदेश नम्बर 1 को प्रदेश प्रमुखज्यू अरू अरू पनि आइराख्नु भएको थियो, हिजो भेटेर जानुभएको छ।
हस्, जानकारीको लागि धन्यवाद दिन चाहन्छु अजयजी यहाँलाई, थ्याङ्क यू सो मच।
थ्याङ्क यू सो मच।
यतिखेर हामीसँग मोहनराज मल्ल प्रदेश प्रमुखका प्रेस सल्लाहकार, यतिखेर हामीसँग गजेन्द्र ओझा हुनुहुन्थ्यो, उहाँसँग हामीले संक्षिप्त प्रतिक्रिया लियौँ। स्वास्थ्य अवस्था अत्यन्तै अब राम्रो भइसकेको छ र केही दिनमा उहाँ चाहिँ स्वस्थ भएर फेरि आफ्नो काममा फर्किन सक्ने सम्भावना छ भनेर उहाँले भर्खरै हामीलाई जानकारी गराउनुभयो। गजेन्द्र ओझा हुनुहुन्थ्यो प्रेस सल्लाहकार, र खास गरी हामी अब कुराकानी गर्दैछौँ सम्माननीय प्रधानमन्त्री डोटी आउँदै हुनुहुन्छ, आज सहजपुर बोक्टान सडकको चाहिँ उद्घाटन गर्न बिपी नगरमा चाहिँ भव्य कार्यक्रमको आयोजना गरिँदैछ। यस विषयमा रहेर हामी मान्य सांसद प्रेमाले मगरसँग कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ, र खास गरी पछिल्लो समय यस विषयमा रहेर कुराकानी गर्दा यो सडक चाहिँ 2 पटक योभन्दा पहिले 3 पटक योभन्दा पहिले पनि उद्घाटन भइसकेको छ, शिलान्यास भइसकेको छ। यस परिस्थितिमा रहेर कुराकानी गर्ने प्रयासमा हामी लागिरहेका छौँ, उहाँको टेलिफोन उठिरहेको छैन। कार्यक्रममा यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि यसै विषयमा चर्चा गर्छु।
हेलो पूजा, कहाँ हराएको यत्रो समय? धेरै दिनपछि देखियो त आज, त्यो पनि हतार हतारमा छौ।
ए प्रकाश, तिमी पो कस्तो झस्काको? के गर्ने, हेर न, आमाको त्यही पहिलेकै रोगले सताइरहेछ। औषधि पसल धाउँदा धाउँदा हैरानै भइसके म त।
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथरोग सन्चो भएको छैन है? हतारिनु पर्दैन, बरु तिमी चाइनिज अकुपंचर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाइ, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथरोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हात खुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपंचर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
चाइनिज अकुपंचर रारा बिजुली नजिकै सरेको सबैमा सहर्ष जानकारी गराउँदछौ। सम्पर्क चाइनिज अकुपंचर क्लिनिक धनगढी चौराहा, फोन नम्बर 091-416-700 र 98-484-25900।
सुवर्ण अवसर सेती अञ्चल अस्पतालमा कार्यरत जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सुजन गौतम, MBBS KU मणिपाल पोखरा, MS ज्ञानवीर हस्पिटल देवी काली।
आज सतापुन यहाँहरु सम्पूर्णलाई स्वागत छ। आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आज डोटी आउँदै हुनुहुन्छ र डोटीमा चाहिँ खास गरी सहजपुर भोक्टान सडकको आज समुद्घाटन कार्यक्रम रहेको छ। यस विषयमा रहेर पछिल्लो समय मान्य प्रेमाले मगरले बडो यो विषयलाई चाहिँ जोरतोरका साथमा उठाउनु भएको छ। डोटेली जनताको भनौँ न एउटा भरोसाका केन्द्र, धरोहरका केन्द्र यतिखेर प्रेमाले मगर हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा वेलकम गर्न चाहन्छु। मान्यज्यू, यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
धन्यवाद।
आराम हुनुहुन्छ मान्यज्यू? तपाईँ आज सहजपुर भोक्टान सडकको विषयमा रहेर जसरी प्रधानमन्त्रीलाई आज डोटी ल्याइरहनु भएको छ, यसको सन्देश खास के हो ठ्याक्कै भन्नुहोस् त मान्यज्यू।
यो वास्तवमा धेरै विगतदेखि नै भोक्टानका जनताहरू चाहिँ यातायातबाट एकदमै वञ्चित हुनुहुन्थ्यो, अनि मैले पटक पटक चुनावको बेला पनि यो सडक मैले कालोपत्र गर्छु भनेर मैले जनताको पक्षमा प्रतिबद्धता जाहेर गरेको थिएँ। विगतमा अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आज आउँदै हुनुहुन्छ बिपी नगरमा। उहाँ पहिलोपटक प्रधानमन्त्री हुँदाखेरि उहाँकै कार्यकालमा यो सडकलाई कालो पत्रै गर्नुपर्छ, रोड इम्प्रुभमेन्ट प्रोजेक्ट रिप अन्तर्गत यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले पटक पटक सदनमा आवाज उठाएँ, अनि भौतिक मन्त्रीलाई भेटेँ, प्रधानमन्त्रीज्यूलाई भेटेँ। त्यो भेट्ने क्रममा धेरै पटक भेटिसकेपछि 72-73 तपाईँलाई थाहा छ, 2 महिना लगाएर म आफ्नै उपस्थितिमा मैले सर्वे गराएर अहिले 50 किलोमिटर रोडको चौडा 9 मिटर गरेर तपाईँको चाहिँ करिब 200 करोडको टेन्डर भएर अब काम सुरु हुने क्रममा छ। त्यही सिलसिलामा सम्माननीय प्रधानमन्त्रीज्यू बिपिनगर आउँदै हुनुहुन्छ
भने आज सहजपुर भोक्टानका चाहिँ जनता, बिपिनगरका जनताले अब सहज रूपमा प्रधानमन्त्री उद्घाटन गरिसकेपछि चाँडै कालोपत्र सडकमा चाहिँ उहाँहरूले चाहिँ सवार हुन पाउनुहुन्छ।
3 वर्षको समय अवधि छ, 3 वर्षभित्र इन्डियन ठेकेदार र नेपाली ठेकेदार जोइन्ट भेन्चरको काम हो यो, ठेक्का हो। उहाँहरूले चाहिँ 3 वर्षभित्र यो काम सम्पन्न गर्नुहुन्छ र उहाँहरूलाई बिचमा पर्ने बाधा अडचन सबै कुराहरूमा चाहिने म त्यहाँको जनप्रतिनिधि भएको हैसियतले मैले सम्पूर्ण सहयोग उहाँहरूलाई मैले गर्छु।
तर तपाईँले यसबाट प्रधानमन्त्री लिएर आउनु भएको छ, प्रधानमन्त्रीको करकमलबाट भनेर तपाईँहरूले जसरी भन्दै हुनुहुन्छ, सामान्य प्रधानमन्त्रीको हातबाट चाहिँ आज उद्घाटन गर्दै हुनुहुन्छ भनेर तपाईँहरूले जुन
शिलान्यास
आज जसरी तपाईँहरू गर्दै हुनुहुन्छ नि मान्यज्यू, तर यो परिस्थितिमा हेर्ने भने योभन्दा पहिले पनि धेरै पटक उद्घाटन भएको शिलान्यास भइसकेको कुराहरू बाहिर आएको छ। कान्तिपुर दैनिकमा त्यो समाचार आइसकेका छ, मोहन साईले लेखेको समाचार मैले हेरेँ पनि। यो परिस्थितिमा पटक पटक त्यहाँका जनतालाई सपना मात्र बाँडियो, यथार्थमा त्यो सपना साकार भएन। यसपटक मान्यज्यू तपाईँले जसरी अहिले प्रतिबद्धता गर्दै हुनुहुन्छ कि वास्तवमै अब 3 वर्षभित्र पुरा हुन्छ भनेर, यो सपना कागजमै सीमित हुन्छ कि वास्तवमै यो सपना साकार हुन्छ मान्यज्यू?
कुनै नाबालिगले, कुनै जनताको प्रतिनिधि हो भन्ने नाबालिगले अहिलेसम्म तपाईँको चाहिने 1 करोड बजेट पनि हालेछ भने मलाई देखाउनुहोस्। 2 लाख, 3 लाख, 5 लाख र जनताले गैकी र सबलले खनेर बाटो बन्छ, संविधानबाट चाहिने सहजपुरदेखि तपाईँको बिपिनगर हुँदै भोक्टानसम्म सडक पुग्न सक्छ, दिपालसम्म सडक पुग्न सक्छ। कुनै नाबालिगलाई म चाहिने चेतावनी दिन चाहन्छु, कम्तीमा चाहिने म निर्वाचित भइसकेपछि पहिलो संविधान सभाबाट मैले जुनसुकै हालतमा पनि यो सडकलाई कालोपत्री गर्नुपर्छ र सहजपुरबाट बस चढिसकेपछि दिपाइलसम्म चाहिने पुग्नुपर्छ बस भनेर म लागि परेँ। मैले जनताको माझमा प्रतिबद्धता जनाएँ, जनताले त्यही अनुरूप मलाई आशीर्वाद दिएर घन्टौँ घन्टा लाइनमा उभिएर मलाई चुनाव जिताएर उहाँहरूले मलाई अगाडि बढाउनु भयो र म जहिले पनि दिन रात भोक्टान सडक बन्नुपर्छ, मेरो कार्यकालभित्र बन्नुपर्छ भनेर म लागि परेँ। तपाईँलाई थाहा छ धर्मराजी, पहिलोपटक सहजपुर भोक्टान दिपाल सडक जोड्नको लागि सम्बन्धित प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सरकारको अत्यन्त लोकप्रिय अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा 40 करोड बजेट मैले विनियोजन गराएर त्यो सडकलाई पुरै दिपाल सडक तयार जोड्नुपर्छ भनेर म लागे। बजेट विनियोजन पनि भयो, तर अहिले देश संघीयतामा गइसकेपछि केन्द्रको सडक प्रदेशमा हस्तान्तरण गर्ने कामहरू भयो, त्यसले गर्दाखेरि बजेटको अभाव भयो। त्यही पनि कम्तीमा चाहिने सहजपुरदेखि बिपिनगर हुँदै बागछेडा यो 50 किलोमिटर सडक आफ्नो कार्यकालभित्र यसलाई पिच गर्नुपर्छ भनेर म अघिल्लो कार्यकालदेखि जसरी लागे त्यही फलस्वरूप आज चाहिने त्यो बजेट विनियोजन भएको छ, टेन्डर भएको छ। अब निर्माण कार्य सम्मान्य प्रधानमन्त्रीज्यूले शिलान्यास गरे लगत्तै हामी त्यो कामलाई अगाडि बढाउँछौँ र 3 वर्षभित्र ठेकेदारले त्यो काम सम्पन्न गर्छ
भने यो विश्वस्त हुने वातावरण छ।
नवराजी, जुन तपाईँले चाहिने कान्तिपुरमा मोहन साईले लेखेको न्युज अथवा कसैले केही भनेको न्युज जो तपाईँले सुनाउनु भयो, यस्तो शिलान्यास त यो चाहिने जनतालाई धोका दिने मान्छेहरू
बाटा बाटामा गर्दै हिँड्छन्। तर बजेटको व्यवस्था हुनु पर्यो कि परेन? सिलिन्डर्स मात्रै गरेर बजेट नभएपछि बाटो बन्छ? सिलिन्डर्स मात्रै गरेर 200 करोड आज सामान्य प्रधानमन्त्री केपी ओलीको सरकारले नहालेको भए हामी त्यो बाटोलाई अगाडि बढाउन सक्थ्यौँ। आज तपाईँले देखिराख्नु भएको छ काला चौरका जनताहरू अहिले पनि तपाईँको चाहिने 22-25 रुपियाँ किलो नुन खान बाध्य भएका छन्। कम्तीमा यो सडक पुगिसकेपछि यसले ठुलो आधार सिर्जना गर्छ, त्यहाँको जनतालाई राहतको अनुमति दिन्छ। अहिले त्यहाँ सुन्तला फलिराखेको छ, तर यातायातको व्यवस्था नभएर तपाईँको सुन्तला सरेर गइराखेको अवस्था छ। त्यत्रो ठुलो चाहिने अदुवाको भण्डार भएको कृषि क्षेत्र छ, तर त्यहाँको जनता त्यहाँको कृषकले बजार नपाएर आज हामीले चाहिँ अगाडि बढ्न सकेका छैनौँ। यी थुप्रै यावत कारणले गर्दाखेरि म जनताको असल जनप्रतिनिधि भएको नाताले मैले गर्नुपर्ने जनताप्रतिको उत्तरदायी अक्षर अक्षर पालना गरेको छु। अर्को कुरा तपाईँलाई बताऊ, आज सम्मान्य प्रधानमन्त्रीज्यू त्यहाँ आइसकेपछि डुटिनी जनताको तर्फबाट म प्रतिनिधि भएको हैसियतले म भन्न चाहन्छु उहाँलाई, म अनुरोध पनि गर्छु आज म उहाँलाई भन्छु, अहिले 50 किलोमिटर हामी सहजपुरदेखि बागछेडासम्म कालो पत्रै गर्दैछौँ भने कम्तीमा त्यो बागछेडादेखि दिपाइलसम्म बाँकी रहेको 90 किलोमिटर पनि उहाँकै पहलमा उहाँकै नेतृत्वको सरकारले त्यो बजेटको व्यवस्था गरेर दिपाइलसम्म कालो पत्रै होस् भनेर त्यहाँ सम्पूर्ण न्यायप्रेमी जनसमुदायको त्यो माग पनि छ, त्यसको प्रतिनिधित्व मैले गरेर म त्यो
भने मान्यज्यू यसपटक विश्वस्त हुन जनतालाई आग्रह गर्नुहुन्छ तपाईँले, होइन? निराश हुनुपर्ने कन्डिसन छैन त्यसो भए।
डाक्टर आजको मितिदेखि 3 वर्ष पछि सम्मान्य प्रधानमन्त्री फेरि आएर फेरि हामी उद्घाटनको रिबिन काट्छौँ त्यहाँ,
भने आज शिलान्यास हुन्छ त्यसो भए। डोटेली जनताको आजको दिन भने एउटा स्वर्णिम अक्षरले लेखिने समय छ। अब
200 करोड रुपियाँ कुनै ठाउँमा आएको छ 7 नम्बर प्रदेशभित्र?
तर तपाईँ ल्याउनुभयो नि त मान्यज्यू,
किन आएको छ?
होइन, तपाईँ विकास प्रेमी नेता हो, सबैको मनमुटुमा बस्न सफल हुनुभएको छ प्रेमालीजी, तर धेरै जनताले यतिखेर भन्न थालेका छन् भने भाषणमा सीमित त हुने होइन, कहीँ कतै यो गएर कागजमै सीमित हुने त होइन। वास्तविक प्रेमाले जस्तो एउटा बौद्धिक नेता जो चाहिँ आफैमा क्षमतावान हुनुहुन्छ, डोटेली जनताको माया ममता पाएर तपाईँले स्नेही पाएर आज एउटा अमूल्य मतका साथ तपाईँ विजय भएर जानु भएको छ, तर डोटेली जनताको यो सपना साकार हुन्छ कि हुँदैन भनेर फेरि तर्क वितर्क गर्नेहरू पनि छन्। यो भने फेरि लाटा जनतालाई भुलाउने काम त होइन भनेर प्रतिपक्षलाई पनि आरोप लगाइरहेको छ नि पछिल्लो समय।
यो के छ भन्दाखेरि जनप्रतिनिधिको काम भनेको नेपाल सरकारको ढुकुटीबाट बजेट विनियोजन गराएर दूर दराजका आफ्नो निर्वाचन क्षेत्रका जनताले राहत पाओस्, विकास निर्माणको काम होस् भनेर हामीले गर्ने कर्तव्य हाम्रो त्यो हो। र पटक पटकमा टाइम टाइममा हामीले ठेकेदारलाई खबरदारी गर्ने, समयमा काम सम्पन्न गर्नुहोस्, गुणस्तरीय क्वालिटी स्तरको काम सम्पन्न गर्नुहोस् भनेर हामीले प्रेसर गर्ने हो। उहाँहरूलाई बाटोमा पर्ने अडचनहरू अहिले पनि थुप्रै समस्याहरू त्यहाँ छन्। अहिले पनि दायाँ बायाँ तपाईँको चाहिँ 9 मिटरदेखि 11 मिटर सडक हामी चौडा त्यो बनाउँदैछौँ। अब बाटोमा घरहरू पर्छन्, अब घर हटाउनु पर्दाखेरि मुआवजाको कुरा आउन सक्छ। तर म त्यहाँका न्यायप्रेमी जनसमुदायलाई के भन्न चाहन्छु भन्दा, यत्रो ठुलो विकासको पूर्वाधार हाम्रो बाटोमा चाहिँ त्यत्रो बजेट विनियोजन भएको छ, 200 करोड बजेट आउँदाखेरि हामीलाई सानातिना चाहिने कुरालाई मध्यनजर गरेर यदि त्यो सडक क्षेत्रभित्र घर पर्छ भने सडकले काम गर्नुभन्दा अगावै हामीले सडक
भर्खरै म्यासेज आएको छ मान्यज्यू, यदि 25 फिटा सडक बन्यो भने धेरैको घरबार उठीबास लाग्छ भन्नेहरू पनि छ नि, धेरै म्यासेज आएको छ भर्खरै डोटीबाट।
त्यस्तो छैन, यो गलत कुरा हो। विकास भन्ने कुरा चाहिने, विकास हुँदाखेरि सामान्य क्षति पनि हुन्छ, सामान्य चाहिने बाधा अवरोध पनि हुन्छ, त्यसले चाहिने तपाईँको चाहिने उठीबास लाग्ने होइन कि त्यहाँको जनताको आय स्तरमा त्यसले वृद्धि गर्छ
भने उहाँहरूले मुआवजा पाउनुहुन्छ मान्यज्यू?
मुआवजा अब घर पक्की घर छ भने उहाँहरूले पाउनुहुन्छ, यदि जग्गा छ भने पनि जग्गाको मुआवजा चाहिँ दिने।
जस्तो अब सामान्य प्रधानमन्त्री आउँदै हुनुहुन्छ आज, डोटेली जनताको तर्फबाट अन्य के विषयमा तपाईँहरूको ध्यान आकर्षण माग पत्रहरू प्रस्तुत गर्ने कार्यक्रम छ मान्यज्यू?
केदार भन्ने एउटा धार्मिक पर्यटन स्थल छ हेर्नुहोस्, त्यहाँ आस्थाको केन्द्र जहाँ तपाईँको लखनऊ बरेली दिल्ली बम्बईबाट समेत त्यहाँ मान्छे इन्डियनहरू आउँछन्, थारू समुदायको ठुलो उपस्थिति छ। कम्तीमा त्यो चाहिने त्यो तपाईँको चाहिने बढी के त धार्मिक पर्यटन स्थलको विकासको निमित्त पनि हामी पहल गर्छौँ, हामी सम्मान्य प्रधानमन्त्रीज्यूलाई त्यो कुरा भन्छौँ र त्यसलाई हामी त्यसरी अगाडि
बढाउँछौँ।
म भन्दैछु दौराजी, जुन यो फुटिया दिपाल सडकको कुरा छ, यो सडकलाई पनि अगाडि बढाउनु पर्छ भनेर हामी लागिपरेका छौँ। अहिले मात्रै म तपाईँलाई बताउँ, यो फुटिया दिपाल केन्द्र सरकारबाट यो प्रदेश सरकारमा गएको थियो, यसलाई पुनः यसलाई चाहिने
केन्द्रीय संघीय सरकार मातहत बनाउनु पर्छ भनेर तपाईँले महत्त्वपूर्ण रोल खेलेर मन्त्री परिषदबाट निर्णय गराएर केन्द्रीय मातहत लग्नु
भएको छ, फेरि यो केन्द्रमा गएको छ। अब हामी यसलाई खुटिया दिपाल मात्र सीमित राख्दैनौँ, खुटिया दिपाल बजाङ सैन पुल हुँदै सरोवरसम्म हामी यो सडकलाई पुर्याउनेछौँ। यसको निमित्त तुरन्त तपाईँको 100 करोड जतिको टेन्डर हामी निकाल्दैछौँ, त्यसको लागि अगाडि बढेका छौँ, त्यो कुरामा हामी अगाडि छौँ। र अर्को कुरा छ नि खुटिया,
तर अस्ति भर्खरै मात्र तपाईँसँग मैले कुराकानी गर्ने भनेको थिएँ, तपाईँको मोबाइल अफ भएपछि मैले पब्लिकसँग कुराकानी गरेको थिएँ, मानिज्यू एउटा मात्रै शब्द यहाँनिर राखेँ मैले, खिचातानीकै कारणले अन्यलतातर्फ जाने हो भने यो चुनावी एजेन्डा मात्रै बन्ने तर काम नहोला कि भनेर जनताले आशंका व्यक्त गरेका छन्। उहाँ जनताहरूलाई यहाँले के भन्नुहुन्छ?
यो काम होइन, 200 करोड बजेट विनियोजन भएर यत्रो चाहिने 50 किलोमिटर सडक कालो पत्रै हुँदैछ, यो काम हो कि होइन? त्यो चाहिने राजनीतिको आँखाले चस्माले हेर्नु भएन कसैले। यत्रो विकास निर्माणको काम हुँदैछ, यत्रो ठुलो बजेट आएको छ, यहाँ मैले कता कता सुन्ने गरेछु, कतिपय चाहिँ नेताहरूलाई दाह पनि भएको छ यो प्रेम आले मगरले 200 करोड बजेट विनियोजन गरेर 50 किलोमिटर कालो पत्रे गर्दैछ, प्रधानमन्त्रीजीलाई कसरी रोक्न सकिन्छ भने त्यो षड्यन्त्रमा पनि केही षड्यन्त्रकारीहरू लागेका छन्। तिनलाई म खबरदार भन्न चाहन्छु, तपाईँहरू यस्ता चाहिने हरकत नगर्नुहोस्। सम्भवले प्रधानमन्त्रीज्यू हाम्रो क्षेत्रमा आउनु भनेको हाम्रो लागि सौभाग्यको कुरा हो। हामीले यहाँ भएका विभिन्न चाहिने जस्तो तपाईँको पश्चिम क्षेत्रको कुरा, अहिले तपाईँको चाहिने 50 वर्षदेखि विभिन्न ठाउँमा चाहिने तपाईँको चाहिने जलस्रोतका कामहरू अगाडि बढिराखेको अवस्थामा पश्चिम क्षेत्र आज अँधेरोमा छ, ओझेलमा परेको छ, यो पश्चिम क्षेत्रलाई पनि अगाडि बढाउनु पर्छ भनेर
त्यहाँ त थ्री गर्जेस कम्पनीले सामान पनि उठाएर लग्यो नि मान्यज्यूसँग
हामी राख्छौँ।
मान्यज्यू त्यहाँबाट त भनौँ न पश्चिम क्षेत्र हाइड्रो पावरबाट त थ्री गर्जेस कम्पनीले सामान पनि हेलिकप्टर मार्फत लग्यो समाचारहरू आए, त्यो विषयमा यहाँको ध्यान गयो कि गएन मान्यज्यू?
होइन, हामीले त सुन्यौँ थ्री गर्जेस फर्केर गयो भने त्यो एउटा दुःखद कुरा पनि हो, तर त्यो विषयमा पनि हामी सम्मान्य प्रधानमन्त्रीलाई पटक पटकमा हामीले त्यो कुरा राखिराखेका छौँ। म तपाईँलाई बताउन राजी, यही क्षेत्रबाट 4 पटक शेरबहादुर देउबा यो देशको प्रधानमन्त्री भएको होइन, उहाँ प्रधानमन्त्री भएको बेला उहाँले गर्नुपर्छ कि पर्दैन? आफू प्रधानमन्त्री भएको बेला एउटा चाहिने झिगा पनि नमार्ने, एउटा विकासको निर्माणको काम पनि नगर्ने, कुनै ध्यान पनि नदिने, अहिले तपाईँको चाहिने सम्मान्य प्रधानमन्त्री पहिलोपटक तपाईँको दूरदराज विगत ठाउँ बिपिनगरमा आउँदाखेरि हामीले सबै कुराहरूलाई व्यवस्थित रूपमा हामी डोटेली जनताका सुदूरपश्चिम प्रदेश को काया पलट हुने गरी हामी ती मागहरू विस्तृत रूपमा हामी राख्दैछौँ।
अब तपाईँलाई अन्त्यमा मान्यज्यू एउटा मात्रै प्रश्न जोडे, तपाईँलाई थाहा छ मुख्यमन्त्री पनि डोटीकै हुनुहुन्छ, तपाईँ पनि आज डोटीबाट बिलङ गर्नुहुन्छ, प्रतिनिधि सभामा प्रभावशाली नेताको रूपमा हुनुहुन्छ, तर डोटेली जनताका दुःख पीड मार्का यथार्थ छन्। अहिले पनि भारतका विभिन्न ठाउँहरूमा गएर चौकीदारी गर्नुपर्ने कन्डिसन छ, डोटेली जनताको जीवनस्तर उकास्न आर्थिक समृद्धि गर्न आज प्रजातन्त्र दिवस पनि हो, तपाईँलाई थाहा छ, म धेरै धेरै शुभकामना पनि दिन चाहन्छु आम डोटेली जनतालाई। अब उहाँको आय स्तर वृद्धि गर्ने, जीवनस्तर उकास्ने र सांस्कृतिक रूपमा पनि धनी बनाउने तर्फ पर्यटनहरू भित्र्याउने यो पर्यटन भनौँ न प्रयत्नतर्फ पनि यहाँको भूमिका कस्तो रहन्छ आगामी दिनमा मान्यज्यू?
अब विगतमा पनि मैले यो धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनुपर्छ भनेर मैले पटक पटक हाम्रो पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई मैले अवगत गराएँ, अर्थमन्त्रीलाई पनि जानकारी गराएँ, तर त्यो बेला दुःखद भन्दा बजेट विनियोजन हुन सकेन। मैले रोस्टममा पनि आफ्नै सरकार हुँदा पनि मैले जनताको आवाज त्यहाँ बोलेँ, जनताको प्रतिनिधि भएको हैसियतले जनताप्रति उत्तरदायी हुने व्यक्ति भएको हुनाले मैले ती सबै कुराहरू उठाएको छु। म तपाईँलाई के विश्वास दिलाउँ भन्दा अब छिटै हामी यो धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा रूपान्तरण गर्दैछौँ। हप्तामा केबल कारको निमित्त हामीले थुप्रै कुराहरू अगाडि बढाइसकेका छौँ, त्यस्तै खप्तर एउटा धार्मिक महोत्सवको पनि त्यहाँ आयोजना हुँदैछ, हेलिकप्टरबाट दिपाइलदेखि तपाईँको खप्तरसम्म पर्यटकहरूलाई अवलोकन गराउने भनेर त्यहाँको च्याम्बर अफ कमर्सले त्यो कदम अगाडि बढाएको छ। यी सबै कुरालाई हेर्दाखेरि थुप्रै सम्भावना भएको सुदूरपश्चिम। आज तपाईँलाई म बताऊँ, सिङ्गापुर र स्विजरल्यान्ड हेर्दाखेरि तपाईँको त्यहाँ चाहिने कतिपय कृत्रिम कुराहरू छन् तर खप्तरको सवालमा हेर्दाखेरि जम्मै तपाईँको नेचुरल छ, जम्मै तपाईँको 1000 किसिमका फुलहरू त्यहाँ फुल्ने गर्दछन्। त्यत्रो सम्भावना भएको खप्तरलाई अगाडि बढाउनुको निमित्त मैले पटक पटकमा सदनमा पनि त्यो आवाज उठाएको छु, त्यो विषयमा पनि हामी सम्मान्य प्रधानमन्त्रीजीको ध्यान आकर्षण गर्दैछौँ र त्यसलाई छिटोभन्दा छिटो त्यसको विकासको लागि पनि हामी अगाडि बढ्छौँ।
विशेष गरी अब अन्त्यमा मैले यहाँनिर जोडिरहँदा धेरै डोटेली जनताले यतिखेर सुन्दै पनि हुनुहुन्छ, डोटेली जनताको यो विषयलाई हेर्ने हो भने अब नेताहरूप्रतिको वितृष्णा पनि बढ्दैछ, तपाईँलाई थाहा छ कम्युनिस्ट सरकारले वास्तविक दुई तिहाईको सरकारले केही गर्छ कि भन्ने आशा अपेक्षा पनि यतिखेर निराशामा बदलिनुको कारण के देख्नुहुन्छ यहाँले?
के को वितृष्णा फैलेछ? यो काम चाहिँले दुई तिहाई सरकारले गरिराखेको छ। हिजोको दिनमा तपाईँलाई थाहा छ पहिलो पटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रति हुँदाखेरि तपाईँको नाकाबन्दी लागेको थियो, त्यो बेला उहाँले आफ्नो अडान कायम गर्नुभयो, भारतलाई चुनौती दिनुभयो उहाँले, यदि उहाँ कमजोर सरकार भएको भए त्यही बेला घुँडा टेक्थ्यो, तर स्वाभिमानी सरकार राष्ट्रियता प्रति उत्तरदायी भएको सरकारले गर्दा तपाईँको चाहिँ नेपाली जनताको 3 करोड नेपाली जनताको शिर ठाडो भएको छ। अहिले पनि कतिपय तपाईँको चाहिँ वृद्ध भत्ताका कुराहरू आएका छन्, त्यसलाई 5,000 यो कार्यकालभित्र चाहिने पुरा गर्ने भनेर उहाँले विश्वास दिलाउनु भएको छ। आज थुप्रै बेरोजगार युवा भाइ बहिनीहरू चाहिने खाडी मुलुक जान बाध्य भएका छन्, बेरोजगारी भत्ताको चाहिने व्यवस्था यो सरकारले गरेको छ, थुप्रै तपाईँको विकासका आयोजनाहरू यो सरकारले अगाडि बढाएको छ। त्यति मात्र नभएर अचेलदेखि तपाईँको धनगढीसम्म 6 लाइन सडक पनि प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा हुँदाखेरि उहाँकै पालामा त्यो बजेट विनियोजन भएको छ। यस्ता थुप्रै कामहरू यो सरकारले गरेको हुनाले कसैले यदि चाहिँ राजनीति पूर्वाग्रही भएर यदि यो सरकारको आलोचना गर्छ भने त्यसमा कुनै दम छैन।
थ्याङ्क यू सो मच।
अवसरमा पनि तपाईँले जुन मलाई बोल्ने अवसर दिनुभएको छ नवराजी, म तपाईँ लगायत तपाईँको एफएमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र आज सम्माननीय प्रधानमन्त्री 3 बजे विद्युनगर पुग्दै हुनुहुन्छ, सबैलाई म त्यहाँ उपस्थितको लागि पनि हार्दिक
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग ड्युटीबाट निर्वाचित मान्य सांसद नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता केन्द्रीय सदस्य यतिखेर प्रेमाले मगर हामीसँग हुनुहुन्थ्यो, उहाँसँग कुराकानीसँगै कार्यक्रममा हामी छोटो कमर्सियल ब्रेकमा जान्छौँ। आज प्रधानमन्त्री केपी शर्मा ओली ड्युटी आउने कार्यक्रम रहेको छ, यस विषयमा रहेर कुराकानी गऱ्यौँ। अब कार्यक्रममा म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि अर्को विषयमा चर्चा गर्छु।
हार्दिक निमन्त्रणा, यही मिति 2075 साल फागुन 7 गते मङ्गलबारका दिन दिउँसो 2 बजे सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट कैलाली र डोटी जोड्ने सहजपुर बोक्टान सडकको शिलान्यास बडी केदार गाउँपालिका 1 स्थित बिपिनगरमा हुन गइरहेकोमा उक्त कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको छ। निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै सूचनालाई निमन्त्रणा मानि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू, केन्द्र तथा प्रदेश सभाका माननीय सदस्यज्यूहरू, विभिन्न राजनीतिक दलका प्रमुखहरू, सरकारी निकायका प्रमुखहरू, विभिन्न पद र ओहदामा रहे राष्ट्र सेवा गर्नुभएका महानुभावहरू, विभिन्न मीडिया कर्मी, आमा बुबा, दिदी बहिनी, दाजुभाइ लगायत सम्पूर्णमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय।
ओहो, यो कुखुरा पालन जति गरे पनि सोचेको जस्तो आम्दानी लिन नसकिने भयो।
यतिको कुराको लागि पनि चिन्ता मानेर बस्ने हो त? भर्खरै बजारमा आएको महँगो खाले कालो कुखुरा पाल्नुहोस् के, यसको मासु पनि कालो हुन्छ। त्यति मात्र नभएर स्थानीय बजारमा सहजै बढ्न सक्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, केही गर्मी र मध्यम खालको तापक्रममा पनि राम्ररी हुर्कन सक्ने भएकाले नेपालको तराई र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना छ दाइ।
ए, कडकनाथ कुखुरा त भन्यो भाइ, तर यसका फाइदाहरू के के छन् त?
सुन्नुहोस् दाइ, कडकनाथ कुखुराको मासुमा प्रोटिनको मात्र 25% पाइन्छ भने सेतो कुखुरामा 20%सम्म मात्र पाइन्छ। यो कालो जातको कुखुराको मासुमा क्लोरोस्टोरको मात्र 1% पाइन्छ भने सेतो कुखुरामा 13-25% पाइन्छ। अमिलो र एसिडको मात्रा उच्च हुन्छ। भिटामिन बी, B2, B6, B12, सी, ई, फ्याट र क्याल्सियम, आइरन आदि पाइन्छ यसको मासुमा। यसको मासु र अन्डाबाट धेरै फाइदा हुन्छ दाइ। अनि यो कुखुराको मासुको सेवनले महिलामा देखिने बाँझोपन, मस्तिष्क, मुटु रोग, दीर्घकालीन रोग, ब्लड प्रेसर, टाउको दुख्ने, रिङ्गटा लाग्ने र किडनीको समस्यालाई पनि कम गर्छ।
सुदूरपश्चिमै पहिलो लोकल कुखुराको ह्याचरी कडकनाथ संकलन केन्द्र घिसिङ अर्गानिक फार्म बिजौरा गेटा 9851873141 र 9801377341।
हामी कहाँ लोकल कुखुराको चल्ला, उन्नत जातको कुखुराको चल्ला, कडकनाथ टर्की, बट्टाई, लौकाट पाइन्छ। साथै नेपालभरि डेलिभरीको व्यवस्था छ।
विश्वकै पहिलो फुल स्टिल बडी भएको प्याजियो कम्पनीका भेस्पा र अप्रेलियाका आकर्षक स्कुटर तपाईँ हाम्रो सहर धनगढीमा आइसक्यो।
स्कूटर का विशेषता
एयरक्राफ्ट सस्पेंशन 8 लीटर पेट्रोल क्षमता
125 150 सीसी मा उपलब्ध
बॉडी माइलेज आकर्षक कलर में उपलब्ध अरु स्कूटर भन्दा बॉडी आयु
एक्सचेंज र फाइनान्स को व्यवस्था 1,00,000 मै गाड़ी चढ्न पाइने
संपर्क एसएसपी इंटरप्राइजेस चटकपुर धनगढ़ी
मोबाइल 9865686338 र 091416241
साथै सुदूरपश्चिम महोत्सवको स्टल नम्बर 11 बाट स्कूटर बारे थप जानकारी लिन हुन अनुरोध गरिन्छ।
DFM टाइम चेक, इट्स 9 AM। DFM टाइम चेक, इट्स 8 AM।
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र आईसीयू एनआईसीयू वेंटिलेटर सहित को अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली।
आदर श्रोता यहाँ संपूर्ण स्वागत है। अलिक टेक्निकल प्रब्लम अब 8 बजी आगे 9 बजाए पीछे तो अब अलग प्रब्लम भैया कहीं तभी था विषय में हमी रहकर कुराकानी करते खास करी पच्चीस समय हमें एवं विषय उठाया थे जनता को सवाल मार्फत खास करी मैं हिजो बने थे शहीद गेट कैंपस रोड सड़क को विषय में मैं एक्सक्लूसिव जो कुछ बाहर लिया थे नगरपालिका मेयर साहब तेगरी चाहे अन्य विभिन्न व्यक्ति को हमीर चाहे भॉइस लियं रचिलो समय नारद मुनि राणा ती बाटो भर गई रहता हमें तो विषय में कुरा जो जनता को सवाल को छोटो संक्षिप्त कुरा प्रस्तुति यहाँ तब में जोड़ना चाहिए यस विषयमा कुराकानी गर्दैछु।
दुई वर्षमा यस्तै थियो अझ पनि यो कसैले पनि ध्यान दिएको छैन यसको
एकदमै गाह्रो छ आफ्नो ज्यान जोखिममा राखेर कतिखेर चिप्लिने हो कतिखेर के हुने हो भन्ने भरोसा हुन्न।
अब यहाँको प्रदेश सरकार जुन धनगढीमा अवस्थित छ उहाँहरूका गाडी पनि मैले देखिरहेको हुन्छु यहाँ दिनको चाहिँ पटक पटक चाहिँ ओभरलोड गरिरहेको अवस्था मैले देखिरहेको हुन्छु। त्योभन्दा पनि मुख्यमन्त्रीज्यू जुन प्रदेश नम्बर 7 या सुदूरपश्चिमको मुख्यमन्त्रीज्यू हुनुहुन्छ उहाँको निवास यहाँबाट थोरै 200-300 मिटरको दूरीमा छ उहाँको गाडी पनि यहाँ ओभरलोड गरिराखेका हुन्छ उहाँहरूको नजर यहाँ पर्नु पर्ने हो।
दैनिक जाने मान्छेहरू आवत जावत गर्ने मान्छेहरू चिप्लिएर लडिरहेको अवस्था छ।
आजको जनताको सवालमा मान्य नारद मुनि राणा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित मान्य सांसद यो गाडीमा सवार हुनुहुन्छ यो सडकबाट उहाँ हिँडेर आइरहनु भएको छ यतिखेर तपाईँ देख्न सक्नुहुन्छ। यस क्षेत्रबाट निर्वाचित मान्य सांसद नारद मुनि राणा यतिखेर यो सवार गाडीमा हामी देख्न
सक्छौँ। रोडमा जान्छ रोडमा गएर जमिसकेपछि त्यो फेरि ताल बन्छ अवश्य कुरा ठिक कुरा
जनताको सवाल विथ नवराज।
ओके यो विषय हामीले प्रस्तुत गरेका थियौँ हिजोको जनताको सवालमा र वास्तवमा यो अनलाइनमा जाने प्रोग्रामको अत्यन्त प्रभावकारी बनेको छ यतिखेर जसका लागि चाहिँ धेरै व्यक्तिहरूले चासो दिनुभएको छ ब्रान्डहरू जोडिन खोजिरहनु भएको छ म सबैलाई आग्रह गर्न चाहन्छु र खास गरी तपाईँहरू जसरी जोडिन खोज्दै हुन्छ जनताको सवालसँग र हामी जनताको सवालका लागि नम्बर पनि छोड्ने गरेका छौँ तपाईँहरू अनलाइनमा गएर हेर्न सक्नुहुन्छ कुनै पनि तपाईँको ठाउँको विषयमा छ भने त्यस विषयमा हामीलाई जानकारी गराउनु होला। र यतिखेर हामीसँग धनगढी उपमहानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष हुनुहुन्छ जो चाहिँ शहीद गेट चडकपुरदेखि क्याम्पस रोडसम्मको सडकको अवस्था दुर्दशा छ यसको जताततै लथा लिङ्ग भत्ता भुङ्ग छ किन यसको मर्म सम्भार हुन सकेको छैन यसलाई कसले बनाउने हो को त सम्बन्धित निकाय यस विषयमा रहेर कुराकानी गर्दैछु। यतिखेर हामीसँग वडा नम्बर 4 का वडा अध्यक्ष दीपक थापा हुनुहुन्छ दीपक कुमार थापा उहाँलाई म वेलकम गर्न चाहन्छु। अध्यक्षज्यू यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा। आराम हुनुहुन्छ? शहीद गेट चटकपुर सडक जुन किसिमको मर्मत गर्नु पर्थ्यो हामीले जनताको सवालमा आवाज उठायौँ तपाईँले चाहिँ कमसे कम कतिवटा ट्रिप अहिले त्यहाँ चाहिँ ग्राभेल खसाउनु भएको छ मैले हिजो साँझ छड्के हानेको थिएँ कमसे कम तपाईँले खसाउनु भएको छ एटफर्स्ट म विशेष गरी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कति ट्रिप खसाउनु भयो अहिलेसम्म कति ट्राली खसाउनु भयो त्यहाँ?
त्यो हिजो मात्रै खसे होइन त्यो विगत दिन अगाडिदेखि खस्दै आइरहेको हो। अब यो पहिला केही दिन अगाडि पनि के भन्छ त्यहाँ पानीकै समस्या भएको कारणले गर्दाखेरि हामीहरूले के भन्छ दुईपटक त्यहाँ डोजर लगेर के भन्छ नाली खनाएर अस्थायी रूपमा एउटा पानीलाई समाधान गर्ने किसिमले हामीले चाहिँ नाली खनाएकै हो. तपाईँले स्वयं त्यहाँ देख्नु भएको थियो त्यो दिन तपाईँले पनि फोटो फोटो खिच्दै हुनुहुन्थ्यो. त्यो दिनभरि लगाएर हामी एउटा पहिलो दिन नाली खन्यो, त्यसपछि फेरि उहाँहरूले त्यो दायाँ बायाँका व्यक्तिहरूबाट अलिकति नाली पुर्ने काम पनि भयो. फेरि हामी दोस्रो पटक पनि लगेर के भन्छ नाली खनाएर पानीलाई सहज गर्ने उपाय गऱ्यौँ, फेरि पनि नाली पुरिने काम भयो.
यो त लाजमर्दो भयो नि. धनगढीमा डिपिएल चलिरहेको छ, देशभरिका विज्ञहरू र ठुला ठुला मान्छेहरू धनगढीमा छन्, प्रधानमन्त्री आज आउँदै हुनुहुन्छ. बाटोको दुर्दशा हेर्ने भने त लाजमर्दो धनगढी बनाउनु भएको छ नि त. यतातिर हेर्ने भने छ लेन पनि त्यस्तै छ. अब यो भित्री सडक हेर्ने भने शहीद गेट जुन चाहिँ मुटुमा पर्छ धनगढीको, यो सडकको अवस्था हेर्ने भने त लाज लाग्छ. नाक लुकाएर हिँड्नुपर्ने कन्डिसन किन बनाउनु भयो वडाध्यक्ष तपाईँहरूलाई? कि कमसेकम यसको मर्मत सम्हार त गर्नुपर्छ.
त्यही अब अलिकति हामीले गर्ने भने मर्मतै मात्र हो. मर्मत त हामी हाम्रो नगरपालिकाको तर्फ र वडाको तर्फबाट भइ नै रहेको छ, त्यो तपाईँले देखिरहनु भएको छ. अब रह्यो कुरा त्यो जुन चाहिँ एडिपीको योजनामा परेको हुनाले हामी त्यसलाई केही गर्न नसकिने भयो. अब खालि उयो मर्मत र केही के भन्छ सहज मात्रै गर्ने कुरा हो. हिजो पनि मैले कान्छुन लगभग 5-6 ट्रिप जति के भन्छ किपोरीबाट के भन्छ ग्राभेल खसालेर के भन्छ केही सहजताको वातावरण बनाउने कोसिस गरिरहेको छु. अब त्यो अब नाली पुरेपछि सडकमा पानी जानु स्वाभाविक हो. पानी गएपछि
अनि नालीको व्यवस्थापन गर्नु पर्दैन अध्यक्षजी?
होइन होइन, त्यो अब व्यवस्थाको लागि त मैले भनिहालेँ नि. अब यो एडिपीमा परेको नाली छ, हामीले मैले तपाईँलाई अघि पनि निवेदन गरेँ, यो मैले अस्ति के भन्छ खन्ने बेलामा अस्थायी रूपले खनेको मात्रै हो. कुनै नाप जाँच केही पनि नगरेर एउटा पानीलाई अव्यवस्थित पानीलाई खालि व्यवस्थित गर्ने मात्रै हिसाब लगाएर
युएनका प्रतिनिधिसँग पनि मैले प्रतिक्रिया लिएको छु. तपाईँले हेर्न सक्नुहुन्छ दिनेश खबरमा गएर जनताको सवाल, दिस इज भेरी ब्याड रोड भनेर उहाँले भन्नुभएको छ. गभर्मेन्टले चाहिँ तुरन्त यसलाई चाहिँ प्रिपेयर गर्नुपर्छ, यसलाई चाहिँ राम्रोसँग चाहिँ यसलाई म्यानेज गरेर चाहिँ यसलाई चाहिँ विकास गर्नुपर्छ भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ.
हामीले म्यानेज गरिरहेछौँ, हामीले के भन्छ ड्राइभर खसाएर व्यवस्थित र केही सहज चाहिँ गरिरहेछौँ. अब यो चाँडै नै हामी
लाज पचाउनु पर्यो क्या, लाज मान्नु पर्यो. मुख्यमन्त्री यहीँ बस्नु भएको छ, त्यो सडकको अवस्था हेर्नुहोस् त. मान्छेहरूको विद्यार्थीहरूसँग प्रतिक्रिया लिएँ मैले, सर बिहान लगाएको लुगा बिहान 5 बजे जानुपर्छ, फर्केर आउँदा चाहिँ लुगा नै धुनुपर्ने कन्डिसनमा पुगेका छौँ हामी, यस्तो दुर्दशा अवस्था छ यो सडकको, मर्मत गरिदिने कसले हो, किन यस्तो बनाएको छ, यो पानी के पानी पर्दा यस्तो छ, हिलोमा हिलाम्य छ, धुलोमा धुलो छ, यो के गर्ने होला भनेर उहाँले भन्नुभएको छ. अब यसको म्यानेजमेन्टका लागि सम्बन्धित निकाय नगरपालिका या तपाईँहरू के गर्दै हुनुहुन्छ, दीर्घकालीन प्लान भन्नुहोस् त ठ्याक्कै. अब
दीर्घकालीन उपायको हकमा मैले भन्नुपर्दा यो एडिपी परेको छ, अब मैले सुन्नमा आएको छ चाँडै नै टेन्डर हुने छ रे. अब र कुरा अब मर्मत र सम्भार केही सहजता गर्ने कुरा त्यो हामीले लगभग के भन्छ गर्दै गइरहेछौँ. अब जनताहरूलाई परेको अब दुःख चाहिँ स्वाभाविक हो, त्यो अब पानीले गर्दा स्वाभाविक हो. पानी पनि यही बेला पऱ्यो, त्यो तपाईँहरूलाई पनि त्यसै थाहा छ. अब बिग्रेको बाटोमा पानी जम्न गएपछि त्यो अलिकति समस्या गराउँछ. र हामीले के भन्छ
ताल ताल बनाएको छ नि त, त्यहाँ त ताल माछा पाल्नुपर्छ भने प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो व्यापारीहरूले.
होइन त्यो तपाईँ हिजो पनि गएर हेर्न सक्नुहुन्छ, हिजो पनि 5-6 ट्रिप जति हालेर केही सहजता चाहिँ गरेको छ.
होइन मैले हेरेँ, मैले त्यही भएर विशेष धन्यवाद दिएको. मैले इम्प्लिमेन्टेसन के भएको छ त, कार्यान्वयन भयो कि भएन, मैले उठाएको आवाज, बोलेको आवाज, जनताको आवाज किन सम्बन्धित निकायले सुनेन कि भनेको तपाईँले सुन्नुभयो. विशेष धन्यवाद धन्यवाद दिँदैछु वडा अध्यक्ष, मैले यहाँलाई अध्यक्षज्यूलाई विशेष धन्यवाद दिँदैछु. कमसेकम यहाँले जनताको आवाजलाई त सुनिदिनु भयो, त्यो धेरै जनताहरूले सोध्दै हुनुहुन्थ्यो होला. नवरा धानुकले उठाएको इस्यु कार्यान्वयन हुन्छ हुँदैन, म धन्यवाद दिन चाहन्छु. कमसेकम तपाईँले सहजता त बनाइदिनु भयो अध्यक्षज्यू, धन्यवाद.
आवाज उठाउनै पर्छ, यो कुरा म तपाईँलाई पनि जानकारी गराउँछु. अब त्यो समस्या अब तपाईँले आवाज उठाए पनि हामीले गर्नै पर्छ, नउठाए पनि हामीले गर्नै पर्छ.
तपाईँहरू सुतेर बस्नु भएको छ, अब आवाज उठाएपछि मात्र कार्यान्वयन गर्नुहुन्छ होइन अध्यक्षज्यू? धन्यवाद दिन चाहन्छु, थ्याङ्क यू सो मच. हामी यसपछि नेपाली काङ्ग्रेसका नेतासँग कुराकानी गर्दैछौँ. चन्द्रशेखर भट्टराईसँग हामी यतिखेर अब कुराकानी गर्ने प्रयासमा लागिरहेको छौँ, खास गरी आज प्रजातन्त्र दिवस रहेको छ. भर्खरै मात्र हामीले कुराकानी गऱ्यौँ शहीद गेट चटकपुर हुँदै क्याम्पस रोडसम्मको दुर्दशा सडकको अवस्था, खास गरी वर्षायाममा चाहिँ हिलाम्य हुने, यो अहिलेको अवस्थामा हेर्ने पनि पुरा हिलो हिलो थियो. त्यो बाटो हिँड्दा मान्यहरू त्यही सडक भएर जाँदै हुनुहुन्छ, मुख्यमन्त्री दिनौ 3-4 पटक त्यही सडक भएर जानुहुन्छ, कैयौँ युएनका गाडीहरू त्यही बाटो भएर गइरहनु भएको छ, अन्य व्यक्तिहरू त्यही बाटो भएर. आज देशको ठुलो इभेन्ट डिपिएल धनगढीमा भइरहेको छ, धनगढीका सडकको अवस्था हेरेर नाक लुकाउनु पर्ने, लाज मान्नुपर्ने कन्डिसन किन बनाए त नेताहरूले? कमसे कम ग्राभेल फालिदिँदा 4-5 ट्रिपले मात्र होइन 10 ट्रिप फालिदिनुहोस्, राम्रो सडक बन्यो भने वावाई हुनेछ. तपाईँलाई धन्यवाद दिनेछन् जनताले. र यतिखेर हामीसँग कुराकानीका लागि नेपाली काङ्ग्रेसका पुराना नेता, वरिष्ठ नेता यतिखेर हामीसँग हुनुहुन्छ, चन्द्र भट्टराई हुनुहुन्छ, उहाँलाई म वेलकम गर्न चाहन्छु. भट्टराईजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा.
धन्यवाद हार्दिक.
फर्स्ट अफ अल त आज प्रजातन्त्र दिवस रहेको छ, म ज्ञाताज्ञासहित र तपाईँलाई खास गरी विशेष म नेपाली राजनीतिमा तपाईँले दखल राख्नुहुन्छ र धेरै लामो समयदेखि पूर्व राज्य मन्त्री पनि यहाँ बन्नुभएको छ. चन्द्रजी अहिलेको अवस्थामा हेर्ने भने आज प्रजातन्त्र दिवसलाई यहाँले कसरी सम्झिँदै हुनुहुन्छ? आजको दिन फागुन 7 यहाँले कसरी यो दिवसलाई मनाउँदै हुनुहुन्छ?
फागुन 7 त्यसले सम्झिनु लागि त अब मूल रूपले यही दिन नै वास्तवमा सारा नेपालीहरूले रेचीबाट नागरिक भएका हुन् जनता भएका हुन् र वास्तवमा यो दिवस आउनलाई धेरै मिहिनेत गर्नु पर्यो थियो त्यो बेलाको समयलाई आजको सन्दर्भमा मानिसले सायद त्यति बुझ्न सक्दैन कति अप्ठ्यारो थियो त्यस्तो अवस्थामा पनि हामीले नेपाली विशेष गरी नेपाली काङ्ग्रेसले यसमा यसमा ठुलो योगदान छ यसमा विशेष गरी बिपी कोइराला सुवर्ण शमशेर गणेशमानजी लगायत साथीहरूको धेरै योगदान छ ती सबै व्यक्तिहरू सारकको सहयोगले धेरैले यसमै बलिदान दिएका हुन् यसमा पहिलो सुरी हाम्रो शिल्प मल्ल हुनुहुन्थ्यो बिर्गिनबाट सुरु भएको थियो यो फागुन के अरे कार्तिक 25-26 गतिबाट सुरु भएको थियो यसरी यो दिन एकदम गौरवपूर्ण दिन हो हामी सबैको लागि
जस्तो आज हेर्ने हो भने प्रजातन्त्रको चाहिँ अर्थलाई कसरी यहाँले अर्थ्याउनुहुन्छ जस्तो लोकतन्त्र पनि भन्छन् मान्छेले गणतन्त्र भन्छन् प्रजातन्त्र भन्छन् प्रजातन्त्रमाथि चाहिँ पछिल्लो समय हेर्ने भने विभिन्न किसिमका प्रहारहरू पनि भएका छन् नेपालमा चाहिँ नागरिक अधिकार प्राप्त भयो राजनीतिक अधिकार प्राप्त भयो तर अहिले पनि हेर्ने हो भने आर्थिक अधिकारहरू प्राप्त हुन सकेनन् सांस्कृतिक अधिकारहरू प्राप्त हुन सकेनन् जनताको जीवनस्तर माथि उम्किन पाएन माथि उकास्न सकिएन राजनीतिक परिवर्तन भए तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज बेला बखतमा आउँछ यसलाई कसरी यहाँले एनालाइसिस गर्नुहुन्छ मूल्याङ्कन गर्नुहुन्छ भट्टराईजी
हजुर तपाईँ कुरा एउटा कुरा के ठिक हो भने जनताले जुन किसिमको आशा गरेको छ त्यो हुन सकेन र आज वास्तवमा हेर्दाखेरि लामो कालखण्डमा फेरि बिचमा एउटा अर्को दुईटा क्रान्ति भइसकेको किसिमले जुन 62-63 पनि भयो त्यसले गर्दाखेरि गणतन्त्र आयो अब कोही कोही अब प्रजातन्त्रलाई लोकतन्त्र भन्न थाले त्यसको माने खासै केही छैन किनभने दुवैको अङ्ग्रेजी उल्था गर्न डेमोक्रेसी नै हुन्छ खालि हामीले आफ्नो एउटा प्रभाव जमाउनलाई न्यायपन दिने कि शब्दमा एउटा परिवर्तन ल्याएको अनुसार अर्थ कुनै फरक छैन अब रह्यो गणतन्त्र कुरा अब राजा नभएपछि गणतन्त्र कुरा भयो गणतन्त्रमा राजा हुँदैन नभए गणतन्त्र हो अन्यथा लोकतन्त्र गणतन्त्र प्रजातन्त्र एउटा मिलेर दशहरा हुन् रह्यो जनताले जुन सुविधा पाउनुपर्छ जुन आशा गरेको थियो तहाँ मान्छेले बलिदान गरे यहाँसम्म कि अहिले पछिल्लो पटक आएर माओवादीहरू पनि यसमा लागे उनीहरूले पनि धेरै बलिदानी गरे यति ठुलो नरसंहार भयो धेरै यसमा चाहिने जाने कुरा पनि भए भए तापनि जनताले जुन आशा गरेको थियो इभेन तपाईँको माओवादीका लडाकुहरूले पनि त्यो आशा गर्न सकेछन् मैले अस्ति पनि कार्यक्रममा धनगढी भनेको थिएँ कि अब माओवादी समस्या एक किसिमले समाधान भयो तर अहिले पनि तपाईँको जुन तमाम लडाकुहरू छन् तमाम पीडितहरू छन् त्यस जनयुद्धका तिनीहरूले जुन किसिमले राहत पाउनु पर्ने हो त्यो पाउनु भएको छैन इभन त्यहाँ लेखराज भट्टजी पनि हुनुहुन्थ्यो मैले उहाँले भनेको थिएँ कि इङ्गित गरेर कि अब यो तपाईँहरूको काम हो कि यी सारा कुराहरू व्यवस्थापन गर्नु भन्ने मैले भनेको थिएँ
अब यो जस्तो आज प्रजातन्त्र मनाइरहँदा धेरै जनताले यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ वास्तविक प्रजातन्त्रप्रति जनताको अहिले पनि आस्था छ वास्तविक देशमा चाहिँ ठुलो राणी भनौँ न जहानिया राणा शासनका विरुद्ध जनताले आहुति दिए बलिदानी दिए आज हेर्ने हो भने देशमा चाहिँ लोकतन्त्र गणतन्त्र प्राप्त भयो संहितामा हामी छौँ अहिले हेर्ने हो भने जनताले उपलब्धि के प्राप्त गरे भन्न यहाँलाई लाग्छ लोकतन्त्र प्रजातन्त्र गणतन्त्र आएसँगै जनताले के पायो त्यसो भए भट्टराईज्यू
जनताले के पायो भन्दाखेरि पहिला त एउटा सामन्ती शासनको अन्त भयो यद्यपि केही व्यक्ति अहिले पनि सामन्तवादको कुरा गर्छन् तर यथार्थमा सामन्तवाद अब छैन मानिसका प्रवृत्ति छन् अब यथार्थमा सामन्तवाद छैन अब जनताले जो जनता पहिला मन्त्री हुन सक्दैन थिए राष्ट्रपति हुन सक्दैन थिए प्रधानमन्त्री हुन सक्दैन आज ती सबै हुन थाल्यो नि यो एउटा उपलब्धि हो अब रह्यो तपाईँको जुन किसिमको काम हुनु पर्ने त्यो भएन यसमा त गल्ती त यी नेताहरूको छ अब यसमा जनताको गल्ती त छैन तर अब के समस्या आयो भने कि जनताले फेरि एक किसिमको फेरि सुसङ्गठित भएर अनि यिनीहरूले जुन गल्ती गरेछन् हटाउनु सक्नुपर्छ मात्र हुने हो याद अहिले वर्तमान जो नेताहरू छन् यिनीहरूको दिमागमा त्यो कुरा आउनु पर्यो यिनीहरूले आफ्नो गल्ती रियलाइज गर्नु पर्यो संयोगले अब जुन क्षेत्रीय हुनुहुन्छ प्रधानमन्त्री यद्यपि उहाँले 14 वर्षसम्म म जेलमा बस्ने ठाउँ यातना चाहिँ भन्नु त भन्नुहुन्छ तर जनताको लागि जुन किसिमले चाहनु पर्ने थियो त्यो विकास गर्नु पर्ने थियो त्यो कुरा उहाँले बुझ्न किन सकिराखेको छैन यो पनि हामीले पनि एकदम लागेको
राजनीति गर्ने नेताहरूमा नैतिकता देखेन त्यसो भए होइन जनताका लागि काम गर्नुपर्छ भन्ने देखेन होइन
नेतृत्वको हास रहेछ खालि के भएन सिद्धान्त कुरा देखाउने कुरा मात्र भयो आर्थिक कार्ड देखाउने जाति गर्छन् खाने जात अर्को भने सिद्धान्त कुरा देखाउने कुरा मात्र भए वास्तविकता अर्को भइहाल्यो
अब एउटा कुरा अन्त्यमा जाँदा जाँदै प्रजातन्त्र लोकतन्त्र गणतन्त्रबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न के गर्नु पर्ला भट्टराईज्यू
होइन यो जो आफूले ठिक मान्छे सम्झन्छन् जस्तै म आफूले ठिक सुन्छु अरूले आफूले ठिक सुन्छन् भने हामी ठिक व्यक्तिहरू क्रियाशील नभइकन जनताले पनि जागरुक नगरिदिनु केही हुनेवाला छैन किनभने खालि आशा गरे केही हुँदैन जबसम्म हामी क्रियाशील हुँदैनौँ आफ्नो अधिकारको लागि सधैँ सचेत रहँदैनौँ र घटघट्याउँदैनौँ
हस् थ्याङ्क यू सो मच प्रजातन्त्र दिवसको उपलक्ष्यमा यहाँलाई पनि धेरै धेरै शुभकामना दिँदै समय दिनुभयो यहाँलाई म विशेष आभार व्यक्त गर्छु। हस् थ्याङ्क यू सो मच। यतिखेर हामीसँग पूर्व राज्य मन्त्री एवं नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पूर्व नेता यतिखेर हामीसँग हुनुहुन्थ्यो जो चाहिँ लामो समयदेखि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो अलिकति राजनीतिभन्दा पछाडि पढ्नु भएको छ चन्द्र भट्टराई हुनुहुन्थ्यो। उहाँसँग हामीले कुराकानी गर्यौँ आजको तातो बहसमा हामीले विभिन्न विषयमा रहेर कुराकानी गर्यौँ। भोलि स्पेसल दिन तपाईँहरू सबैको लागि मैले टेलिफोन खुला गर्दैछु। सुदूरपश्चिमका कुन कुन एजेन्डामा चाहिँ प्रधानमन्त्रीको ध्यान आकर्षण गर्न चाहनुहुन्छ भोलि बिहान तातो बसमा म आउने बाचा गर्दै आजको तातो बसबाट म नवराधान पनि बिदा माग्छु। हवस् नमस्कार।
हार्दिक निमन्त्रणा यही मिति 2075 साल फागुन 7 गते मङ्गलबारका दिन दिउँसो 2 बजे सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट कैलाली र डोटी जोड्ने सहजपुर बोक्टान सडकको शिलान्यास बडी केदार गाउँपालिका 1 स्थित बिपीनगरमा हुन गइरहेकोमा उक्त कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको छ। निमन्त्रणा प्राप्त नभएको खण्डमा यसै सूचनालाई निमन्त्रणा मानि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू केन्द्र तथा प्रदेश सभाका माननीय सदस्यज्यूहरू विभिन्न राजनीतिक दलका प्रमुखहरू सरकारी निकायका प्रमुखहरू विभिन्न पद र ओहदामा रहे राष्ट्र सेवा गर्नुभएका महानुभावहरू विभिन्न